جن اعمال کی طرف وہ زیادہ توجہ دلائی جاتی ہے. ان میں ایک ہے احکام شریعت کی اطاعت، دوسرے ہیں اتباع. احکام معلوم ہوئے نبی کریم صلی اللہ علیہ وسلم، اتباع کرنے کا حکم ملا نبی کریم صلی اللہ علیہ وسلم کی اتباع کا. اس بعد میں نبی کریم صلی اللہ علیہ وآلہ وسلم فضیلت کو، اہمیت کو بار بار سنتا ہے، تو اس کی وجہ سے جو عظمت آپ کے دل میں، آپ کی دل میں آتی اور جس قدر عظمت اور محبت دل میں پیدا ہوتی، ان کے حکم کو ماننا، ان کے طریقے کو اختیار کرنا، ان کے احسانات کا اعتراف اور درود شریف کثرت، سب کچھ آسان ہو جاتا ہے. اسی لیے آج تھوڑی سی بات ان حقوق کے بارے میں جو امت کے ذمے ہیں نبی کریم صلی اللہ علیہ وسلم کے بارے میں، اس کے مذاکرے کا خیال ہے. جاننا چاہیے کسی سے محبت ہونا اور اس محبت کے تقاضے کو پورا کرنا تین سبب سے، تین وجہ سے کسی سے جو محبت ہوتی ہے اور اس محبت کے تقاضے کو جو پورا کرنا آسان ہوتا ہے، وہ تین وجہ سے ہوتا ہے. ایک ہی ہے کہ جس سے محبت کر رہے ہیں تو اس کے کمال کی وجہ سے پائی جانے والی خوبیاں ہیں، کمالات ہیں، اور اس کی وجہ سے کرتے ہیں. جیسے عالم سے محبت ہوتی ہے، یہی کی وجہ سے. بہادر سے محبت ہوتی ہے، بہادری کی وجہ سے. کمال جب پایا جاتا ہے کسی میں، بڑے بڑے علماء جو اکابر گزرے ہیں، ان کی بڑی محبت ہمارے دلوں میں پائی جاتی ہے. اگر کوئی کہے محمد ابن ادریس نے یوں کہا، جاننے والے لوگ پسند نہیں کرتے، متبحر عالم دین، امام شافعی تسلی ہوتی ہے. یہ جو محبت ہے ان سے، خیر کی وجہ سے، ان کے اندر پائے جانے والے کمال کی وجہ سے. حالانکہ ہم نے دیکھا نہیں، ہماری کوئی تدبیری سزائی نہیں، شکل و صورت کو ان کی نہیں جانتے، دیگر حالات سے ان کی زیادہ باخبر نہیں، لیکن خوبی تھی ان کی، اس کی وجہ سے ان سے محبت. اتنے بزرگان دین ہیں، ان سے محبت ہم نے انہیں دیکھا نہیں، ان سے کوئی قریبی رشتے داری نہیں، ان کی شکل و شبہ ہم سے واقف نہیں، لیکن جو محبت کرتے ہیں کئی کی وجہ سے کرتے ہیں، ان کے اندر پائے جانے والے کمالات، علم کے، عمل کے، تقوی کے، یاد الہی کے، سنتوں کی اتباع کے، یہ جو خوبیاں ان میں، اس کی وجہ سے محبت کرتے ہیں. کہتے ہیں کہ جاننا چاہیے کہ کسی سے محبت ہونا اور اس محبت کے تقاضے کو پورا کرنا تین وجہ سے ہوتا ہے. ایک کمال محبوب کا، دوسرے جمال یعنی کسی حسین سے محبت ہو، تیسرا نوال یعنی عطا اور احسان، جیسے اپنے احسان کرنے والے اور تربیت کرنے والے سے محبت ہوتی. رسول کریم صلی اللہ علیہ وآلہ وسلم کی ذات مقدسہ میں تینوں اوصاف کامل طریقے پر جمع ہیں. کمال بھی آپ میں، جمال بھی آپ میں، نوال بھی آپ میں. پہلا وصف یعنی کمال، جیسے یہ پورا رسالہ اس میں بھرا پا، پوری کتاب جو 200 صفحات کے قریب میں ہے، سب آپ کے کمالات کے لیے. دوسرا جو وصف ہے حسن خوبی اس کتاب میں ایک حصے میں وہ بیان پیش کی گئی اور تیسرا بس کا مضمون ہے تینوں بس جو محبت کا سبب بنتے ہیں آپ میں جمع ہے وہ خود اس کا طبعی تقاضا یہ ہے کہ آپ کے ساتھ امت کو اعلیٰ درجے کی محبت ہونی چاہیے. نبی کریم صلی اللہ علیہ وسلم سے امت کو اعلیٰ درجے کی محبت ہونی چاہیے. اگرچہ نص شرعی بھی نہ ہوگی تب بھی محبت ہونی چاہیے. یعنی اگر قرآن میں حدیث میں نبی رحمت صلی اللہ علیہ وسلم کے ذات عالی کے ساتھ محبت ہونے اور محبت کرنے یا محبت کے مطلوب ہونے کا حکم نہ ہوتا تب بھی محبت ہونی چاہیے تھی, جبکہ نصوص شرعیہ میں اس کے ہونے کے بارے میں واضح عبارتیں موجود. عقل بھی محبت کا تقاضا کرتی ہے, خوبی ہوتی ہے اسے محبت ہونا چاہیے. طبیعت بھی محبت کا تقاضا کرتی ہے اور شریعت بھی محبت تین اسباب سے ہوتی ہے. اور تین چیزیں جو محبت کا تقاضا کرتی ہیں وہ بھی اس بات کی متقاضی ہیں, عقل بھی, طبیعت بھی, شریعت. آپ کے محبت سے لازمی ہونے کی تاکید پڑے گی. اور یہ یقینی امر ہے کہ ان اسباب و دوائی کے ہوتے ہوئے محبت سے اتباع کا جدا ہونا عادتا محال ہے. جس درجے کی محبت ہوگی اسی درجے کا اتباع ہوگا. اپنی اتباع سے اپن اپنے محبت کے درجے کو سمجھ لے سکتے. اور یہ ظاہر ہے کہ محبت کامل طریقے سے واجب ہے, اتباع بھی کامل طریقے سے واجب ہو. اور یہ ایک ایسا معاملہ ہے کہ اس میں کسی کو بھی کلام نہیں ہو سکتا. یاد دہانی کو تازہ کرنے کے لیے مختصر طور پر تنبیہ کر دی گئی ہے اور اسی کی تقویت کے لیے چند روایات یہاں ذکر کی جاتی ہیں. حضرت سیدنا انس رضی اللہ عنہ سے مروی ہے کہ رسول کریم صلی اللہ علیہ وسلم نے فرمایا, تم میں کا کوئی شخص مومن نہیں ہوگا جب تک کہ میں اس کے نزدیک اس کے والد, اولاد, تمام آدمیوں سے زیادہ محبوب نہ ہو جاؤں. یعنی اگر میری مرضیات اور دوسروں کی مرضیات میں تزاحم ہو, ایک دوسرے کے مقابل ہو جائیں, تو جس کو ترجیح دی جائے اسی کے محبوب تر ہونے کی یہ علامت ہوگی. بہت گرا سبب ہے. ایک تقاضا ہے نبی کریم صلی اللہ علیہ وسلم کا, اور ایک تقاضا ہے کسی دوسرے کا جس سے ہم کو خاص تعلق ہے. یہ دو تقاضے موافق نہیں ہیں, ایک دوسرے کے مخالف ہیں. تو ایسی صورت میں ان دونوں میں سے کس کو آدمی منتخب کرتا ہے اس کے ذریعے سے فیصلہ کر لینے میں آسانی ہو جاتی ہے کہ محبت کس کی لیا جائے. نبی کریم صلی اللہ علیہ وسلم نے اپنی بہت ساری مرضیات اور اپنے طریقے لوگوں کے سامنے رکھے, خاص طور سے تقریبوں میں دیکھیں. آپ کا طریقہ, آپ کی سنت سادگی پر مشتمل. اپنے دوستوں کا تقاضا ہے کہ ہنگاموں کے ساتھ ہوں. تو اب ایک طرف دوست کا تقاضا ہے اور ایک طرف نبی رحمت صلی اللہ علیہ وسلم کی سنت. دوست کا تقاضا پورا کرتے ہیں, سنت کی خلاف ورزی ہو جاتی. جیسے آج کل اپنی وضع پتا کا سنت کے مطابق رکھنا, دوست تیار نہیں ہوتے. بعض جگہوں میں بیوی تیار نہیں ہوتی, تو तो ऐसी सूरत में एक की बात मानते हैं तो दूसरे की मुखालफत हो जाती है, दूसरे की खिलाफ वर्जी होती है। तो ऐसी सूरत में किस चीज को हम अख्तियार करते हैं उसके जरिए से तय हो जाता है कि मोहब्बत किसकी ज्यादा है। कहते हैं कि अगर मेरी मर्जियात और दूसरे की मर्जियात में तकाबुल हो तो जिसको तरजीह दी जाए उसी के महबूब तर होने की यह अलामत होगी। दूसरी रिवायत हजरत अब्दुल्लाह इब्ने हिशाम फरमाते हैं, हजरत उमर रज़ी अल्लाहु तआला अन्हु ने अर्ज किया, ऐ अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम, आप मेरे नजदीक हर चीज से ज्यादा महबूब हैं सिवाय मेरे नफ्स के, सिवाय मेरी जान जो मेरे पहलू में है, यानी वो तो बहुत ही महबूब है। जनाब रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, तुम में कोई मोमिन नहीं हो सकता जब तक खुद उसके नफ्स से भी ज्यादा उसको मैं महबूब न हो जाऊं। हज़रत उमर रज़ी अल्लाह तआला ने फरमाया, कसम है उस ज़ात की जिसने आप पर किताब नाज़िल फरमाई, अब आप मेरे नजदीक मेरे इस नफ्स से भी ज्यादा महबूब हैं जो मेरे पहलू में है। तो रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, बस अब ये बात ठीक, अब बात ठीक हुई। तीसरी रिवायत में हज़रत सैयदना अबू हुरैरा रज़ी अल्लाह अन्हु रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम का इरशाद नकल करते हैं कि आपने फरमाया, मेरी तमाम उम्मत जन्नत में दाखिल होगी मगर जिसने मेरा कहना कबूल नहीं किया। अर्ज किया गया कि कबूल किसने नहीं किया, फरमाया जिसने मेरी इताअत की, मेरा कहा माना, वो जन्नत में दाखिल होगा, और जिसने मेरी नाफरमानी की उसने कबूल नहीं किया। यानी हजरत सहाबा रज़ी अल्लाहु अन्हुम के इस सवाल से मालूम हुआ कि ये इनकार कुफ्र के साथ मखसूस नहीं है, बस आपके इत्तेबा न करने को इनकार से ताबीर फरमा दिया गया, इससे इत्तेबा का वाजिब होना साबित। चौथी रिवायत सैयदना अनस रज़ी अल्लाहु अन्हु से मनकूल है कि रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जिसने मेरी सुन्नत से मोहब्बत की उसने मुझसे मोहब्बत की, और जिसने मुझसे मोहब्बत की वो मेरे साथ जन्नत में होगा। इस हदीस से मालूम हुआ कि अलामत आपकी मोहब्बत की आपकी सुन्नत की मोहब्बत है। हम लोग क्या बोल रहे हैं, सुन्नत ही है ना, फर्क तो नहीं है ना। सुन्नत तो अल्लाह की मर्जियात का नाम है, प्यारे नबी अलैहिस्सलाम का जो तरीका है वही अल्लाह की मर्जी है, वही अल्लाह की पसंद है। मालूम हुआ कि अलामत आपकी मोहब्बत की आपकी सुन्नत की मोहब्बत है, और आपकी मोहब्बत की फजीलत भी साबित हुई कि जन्नत की कुंजी है, और जन्नत के साथ नबी अलैहिस्सलाम की मईयत हासिल होने का जरिया भी। तो किसी भी जगह आप नहीं देख रहे कि कोई खास सुन्नत का जिक्र आ रहा हो, शादी करने वाले अमल की सुन्नत नहीं जिक्र आ रहा, मीठा खाने वाले अमल की सुन्नत, मुतलक सुन्नत का जिक्र है जो आपका तरीका है उससे मांग, सुन्नत माना तरीका। हजरत सैयदना उमर रज़ी अल्लाह अन्हु से मरवी है कि एक शख्स को रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम ने शराब पीने के जुर्म में सजा दी, फिर एक दिन हाजिर किया गया, फिर आपने हुक्म सजा कर दिया। एक शख्स ने मजमे में से कहा कि ऐ अल्लाह इस पर लानत कर, इस कदर कसरत से उसको इस मुकदमे में लाया जाता, यानी एक दफा शराब पिया लाया गया तो सजा दी गई, फिर शराब पिया तो फिर लाया गया तो फिर सजा का हुक्म। एक शख्स ने मजमे में से कहा कि ऐ अल्लाह उस पर लानत कर, किस कदर कसरत से इसको मुकद्दमे में लाया जाता है। तो रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, उस पर लानत मत करो, वल्लाह मेरे इल्म में ये अल्लाह और उसके रसूल से मोहब्बत रखता है। यानी इस हदीस से चंद बातें साबित, एक बशारत गुनाहगारों को, تو ان سے اللہ اور رسول کی نفی نہیں کی گئی. دوسری تنبیہ مذنبین کو کہ نری محبت سزا سے بچنے میں کام نہیں آتی, تو کوئی اس ناز میں نہ رہے کہ بس خالی محبت کروں اطاعت کے سزائے جہنم سے بچا لے گی, صرف محبت کروں اطاعت نہیں کرنے کی جو سزا ہے اس سزا سے یہ محبت مجھے بچا لے گی, اس غلط فہمی میں نہ رہے. البتہ رحمت کی دوری سے بچا لیتی ہے یہ محبت, فرمانبرداری تو نہیں ہے, ہے محبت سزا سے تو نہیں بچائے گی لیکن رحمت سے دور دوری کا سبب نہیں بنے, چنانچہ اس پر لعنت کرنے سے منع کیا ہے. جیسا کہ ممانعت لعنت سے معلوم ہوا, پس جو سزا آخرت کی اس ملعونیت پر ہونے والی ہے یعنی ہمیشہ ہمیشہ جہنم میں جانا, اس سے یہ محبت بچائے گی, بس سزا کے مغفرت ہو جائے گی. اس کے بعد کہتے ہیں نبی کریم صلی اللہ علیہ وآلہ وسلم کی توقیر, احترام اور ادب, یہ بھی جملہ آپ کے حقوق عظمت میں سے ہے. چنانچہ قرآن کریم کی کئی ایک آیات یہاں لکھی گئی ہیں جن کا حاصل یہ ہے کہ مدینے کے رہنے والوں کو اور جو دیہاتی ان کے گرد و پیش میں رہتے ہیں ان کو یہ زیبا نہ تھا کہ رسول کریم صلی اللہ علیہ وسلم کا ساتھ نہ دیں, اور نہ ہی یہ مناسب تھا کہ اپنی جان کو ان کی جان سے عزیز سمجھیں. قرآن شریف کی آیات کا ترجمہ ہے, پس مسلمان تو وہی ہے جو اللہ پر اور اس کے رسول پر ایمان رکھتے ہیں, اور جب رسول کریم صلی اللہ علیہ وسلم کے پاس کسی ایسے کام پر ہوتے ہیں جس کے لیے مجمع کیا گیا ہے اور اتفاقاً وہاں سے جانے کی ضرورت پڑتی ہے, جب تک کہ آپ سے اجازت نہ لیں اور آپ اس پر اجازت نہ دیں مجلس سے اٹھ کر نہیں جاتے. آداب میں سے تو ادب ہو, محبت ہو, عظمت ہو, سنتوں کا اتباع ہو, اسی کام بنے گا. جس کو ترقی ملے گی اسی راستے سے ملے گی, دوسرے راستے سے نہیں ملے گی. آپ کے حقوق میں سے ایک حق آپ پر درود شریف کا کثرت سے پڑھنا. حضرت سیدنا انس رضی اللہ عنہ نے فرمایا کہ رسول کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ جو شخص مجھ پر ایک بار درود بھیجتا ہے اللہ تعالیٰ اس پر 10 رحمتیں نازل فرماتے ہیں اور اس سے 10 گناہ معاف ہوتے ہیں اور اس کے 10 درجے بلند ہوتے ہیں. ایک مرتبہ کے درود شریف کی اتنی زبردست فضیلت. اب ہمارے اکثر ساتھی ماشاءاللہ روزانہ کم از کم 300 دفعہ درود شریف پڑھ رہے ہیں, اور بہت سارے ایسے بھی ہیں جو 500 دفعہ پڑھ رہے ہیں, کچھ ایسے بھی ہیں جو روزانہ 1000 دفعہ پڑھ رہے ہیں. جتنا زیادہ پڑھ سکیں بڑی محبت کے ساتھ. ہمارے پاس ابتدائی نصاب 300 کا, نیا پرانا, پڑھا لکھا, بے پڑھا, مصروف غیر مصروف, سب کے لیے 300 سے کم کسی کا نہیں. آنے 300 دفعہ درود شریف پڑھ لیں, نمازیں یہ چھوڑ دیں یہ نہیں, قبول ہی نہیں ہوگا. فرائض جب نہیں ہوں گے تو یہ کیسے قبول ہو جائے؟ اطاعت ہو, سنت کا اتباع ہو, ادب و احترام ہو, محبت ہو, اور پھر درود شریف کی کثرت ہو, کتنا فائدہ ہے. اللہ کی طرف سے 10 رحمتیں اترتی ہیں ایک درود شریف پر, 10 گناہ معاف ہوتے ہیں, 10 درجے بلند ہوتے ہیں. نسائی شریف کی روایت. البتہ یہ دیکھ لینا چاہیے کہ رحمتیں جب نازل ہوتی ہیں تو واپس ہو جانے والی کوئی خراب حالت تو میرے پاس نہیں ہے, اسی ذاتی واپس ہو جانے والی چیز تو نہیں ہے, ذرا دیکھ لینا. घर में तस्वीर आ रहे तो रहमत का फरिश्ता नहीं आता, दिल में दरिंदे है तो रहमत कहां से आएंगे, चीरना फाड़ना जी, उसको तकलीफ पहुंचाना, उसको अजियत देना, उसको हकीर समझना, उसको नुकसान पहुंचाना, अगर ये जज्बात है अंदरून में तो ऐसी सूरत में कैसे आएंगे, इसमें रहमत कैसे आएंगे। बुजुर्गों ने बतलाया है ना कि कुछ जानवर ऐसे होते हैं जो सिर्फ अपना देख लेते हैं, दूसरे से कोई सरोकार नहीं, दूसरे के नुकसान भी नहीं करते बिलकस्त। कुछ जानवर ऐसे होते हैं दूसरे का बिगाड़ के अपना बनाते हैं, कुछ जानवर ऐसे होते हैं जो दूसरे का बिगाड़ देते हैं अपना बनाते कुछ नहीं। बैल भैंस वगैरह है, इनको पेट भर जाना चाहिए, किसी को चीरना फाड़ना तोड़ना इनका मुस्तकिल अमल नहीं होता। शेर चीता वगैरह ये जो रहते ना दरिंदे बाजार जंगलों के, दूसरे को खा के दूसरे को बिगाड़ के अपना पेट भरते, सांपा बिछवा होते फिर दूसरे को नुकसान पहुंचा इनका पेट नहीं भरता, सांप काटा तो पेट नहीं भरता उसका, दूसरा तड़पता, बिच्छू डंक मारा तो उसका पेट नहीं भरता, दूसरे को तकलीफ पहुंच जाती। हैवानात की इस तकसीम को बयान करके बुजुर्गों ने लिखा है कि इंसानों में भी इस किस्म के लोग पाए जाते हैं, मैं भला मेरी जरूरियात भली बस कमा लेना खा लेना पेट भरना आराम से रहना, एक किस्म ये, एक किस्म वो है कि दूसरे का खून चूसना, दूसरे का माल हड़प कर लेना, दूसरे की जायदाद हड़प कर लेना, दूसरों के कागजा दबा देना, दूसरों के मकानों की रजिस्ट्रियां अपने नाम पे कर लेना, दूसरे को बिगाड़ के अपना बना। तीसरे वो होते हैं जा रहे रास्ते में कोई भी बाजू से गुजर, कोई भी फिकरा कर दे, उनका कोई काम नहीं बनता उससे, दूसरे को तकलीफ होती, किसी की गाली दे दी है, किसी की तहकीर कर दी है, किसी की तजलील कर दी है, बस ये चल, ये सांप बिच्छू की किस्म है, उनका तो पेट भरा नहीं, उनका तो कोई काम बना नहीं, दूसरे को तकलीफ पहुंचे। अब हैवाना की इन किस्मों में से अपन तो किसी किस्म में नहीं है वो देखें, इसलिए कि जो आला इंसानी किस्म है वो तो दूसरे को नफा पहुंचाती है चाहे अपने को कुछ तकलीफ पहुंच जाए, जाहिर है कि ये तीन किस्मों में से कोई सी भी नहीं है। तो बहुत सारी चीजें ऐसी होती हैं जो रहमतों को रोकने का सबब बन जाए, जैसे अकेले हलाल का न होना ये भी रहमत को रोक देता है, जैसे जानदार तस्वीरों का होना ये भी रहमत को रोक देता है, जैसे अंदरून में बदतरीनी सिफात का होना ये भी रहमतों से महरूम मुझे बन जाता है। तो एक मरतबा दुरूद शरीफ पर कितनी जबरदस्त फजीलत। दूसरी रिवायत में है सैयदना इब्ने मसूद रज़ी अल्लाह अन्हु से मनकूल है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि क़यामत के दिन मेरे साथ सब आदमियों से ज्यादा नजदीकी रखने वाला वो होगा जो मुझ पर कसरत से दुरूद भेजता हो, तमाम लोगों में सबसे ज्यादा नजदीक। अब हम साथियों को मशवरा यही देते कि भाई मेरे पास इनके पास जाके बैठने से क्या होगा, अरे हबीब सल्लल्लाहु अलैहि वसल्लम की नजदीकी हासिल करने का जो अमल है वो करो, इस बात से कसरत से दुरूद शरीफ। तीसरी रिवायत हजरत सैयदना इब्ने मसूद रजी अल्लाह अन्हु से मनकूल है कि फरमाया रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम ने अल्लाह ताला की तरफ से बहुत से फरिश्ते जमीन में चक्कर लगाते रहते हैं, सियाहत किया करते हैं और मेरी उम्मत का सलाम मुझको पहुंचा, फरिश्ता जाने देता है ए अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम फलाने मुल्क से फलाने सरजमीन से मैं आया आपके फलाने उम्मती ने आपकी खिदमत में दुरूद सलाम का नजराना पेश किया, इतनी बड़ी इसकी बात है, सआदत की बात है, खुशी की बात। سیدنا ابو ہریرہ رضی اللہ عنہ سے منقول ہے کہ رسول کریم صلی اللہ علیہ وسلم نے فرمایا، وہ شخص ذلیل و خوار ہو جس کے سامنے میرا ذکر کیا جائے اور وہ مجھ پر درود نہ بھیجے۔ اس حدیث سے محققین نے کہا کہ آپ کا نام مبارک سن کر پہلی دفعہ میں درود شریف کا پڑھنا واجب ہے صلی اللہ علیہ وسلم۔ اب اگر ایک دفعہ کے بعد بار بار آپ کا ذکر اسی مجلس میں آئے تو جب بھی آئے درود شریف کا پڑھ لینا مستحب ہے، زیادہ فضیلت کی چیز ہے، زیادہ پسندیدہ ہے۔ حضرت عبید بن کعب رضی اللہ عنہ سے منقول ہے کہ میں نے عرض کیا، اے اللہ کے رسول صلی اللہ علیہ وسلم، میں آپ پر درود کثرت سے بھیجتا ہوں، یہ بتلا دیجیے کہ کس قدر درود کا معمول رکھوں۔ مطلب یہ کہ بقیہ اوراد سے درود کی کیا نسبت رکھوں، دیگر جو میں اذکار کرتا ہوں انہیں میں سے ایک درود شریف بھی ہے، زیادہ تو درود شریف پڑھتا ہوں، یہ بقیہ کے مقابلے میں اس کو کتنا رکھوں؟ آپ نے فرمایا جس قدر چاہو۔ میں نے عرض کیا ایک ربع، ایک چوتھائی، یعنی مثلا وظیفے کا پورا وقت 3 گھنٹے کا ہو تو کون گھنٹہ درود کے لیے رکھوں؟ مثال کے طور پر سمجھانے کے لیے بین الحسین میں بریکٹ میں یہ بات لکھی کتاب والوں، اگر 3 گھنٹے ہمارے پاس میں وظائف کے لیے ہیں تو ایسی صورت میں ان کے پوچھنے کا مطلب کیا ہوا کہ یہ 3 گھنٹوں میں ایک چوتھائی ہے، اگر 3 گھنٹوں کو 4 حصوں میں بانٹ دیا جائے تو ایسی صورت میں تقریباً کون گھنٹے کا وقت ہوتا ہے؟ کیا اتنا وقت آپ کے اوپر درود شریف پڑھنے کے لیے مقرر کر لوں؟ آپ نے فرمایا جو چاہو، اور اگر بہانو تو وہ زیادہ بہتر ہے، ہمارے لیے زیادہ بہتر ہے۔ میں نے عرض کیا کہ نصف، مثلا اوپر ذکر کی گئی مثال میں 1.5 گھنٹہ، 3 گھنٹے کا وقت ہے کسی کے پاس، 6 گھنٹے آپ ڈیوٹی کرتے ہیں، 1 گھنٹہ آپ فرائض نماز ادا کرتے ہیں، 1 آدھ گھنٹہ 3 ٹائم کے کھانے کا نکال لیجیے، 6 گھنٹے سونے کے نکال لی، 1 آدھ گھنٹہ کام کاج کا نکال لی، تو کتنا وقت اپنا بچ رہا ہے؟ یہ جو اصلاح کے لیے ساتھی آ کے خواہش کرتے نا، تو ہم یہ جو پوچھتے نا ذرا معمولات لکھے لاؤ 24 گھنٹے کے تمہارے کیا معمول ہیں، اس میں یہ مسئلے آتے ہیں، کتنا ٹائم آپ کو بچتا ہے اس کے حساب سے آپ کو ٹائم دیا، کون سا وظیفہ آپ کتنی دیر تک پڑھیں گے، کیا مقدار میں پڑھیں گے۔ ایک مصلحت تو اس میں یہ ہوتی ہے، ایک مصلحت اور بھی ہوتی ہے کہ جب لکھیں گے تو پتہ چلے گا کہ کتنا وقت ضائع ہو، تو اس کو کارآمد بنانے میں تدبیر کی جاتی ہے۔ ایک مصلحت اور بھی ہے، وہ یہ ہے کہ یہ جو معمول مقرر کیا گیا ہے اس کے اوپر پابندی کی جا رہی ہے یا نہیں، یہ معلوم ہوتا ہے، اس لیے کہ کسی دن وظیفے کی بڑی مقدار کا مقرر کر لینا تو بہت آسان ہے، اور یاد رکھیں اس بات کو، کسی دن آپ نے یہ وظیفہ اپنا مقرر کر لیا، یہ معمول بنا لیا کہ 3 گھنٹے تلاوت کروں گا، 1 گھنٹہ درود شریف پڑھوں گا، 15 منٹ دعا مانگوں گا اور 15 منٹ استغفار کروں گا، یہ آپ نے مثال کے طور پر معمول بنا لیا، اور 25 رکعت 20 رکعت نفل نماز پڑھوں گا، 20 رکعت یا 20 رکعت نفل نماز پڑھوں گا، یہ طے کر لیا۔ ایک دن تو ہو سکتا ہے آپ کر لیں، لیکن اگر آپ نے صرف یہ مقرر کر لیا کہ روزانہ 2 منٹ کی دعا مانگوں گا، روزانہ درود شریف 200 دفعہ پڑھوں گا، صرف 2 معمولات مقرر کر پابندی سے اگر کر رہے ہیں تو یہ غیر معمولی چیز، یہ جو دوسرا معمول ہے نا یہ غیر معمولی چیز، اس میں آدمی اپنے نفس کو ایک معمول کے پابند بنانے کی جدوجہد کرتا ہے، اور اس کے نتیجے میں نفس کو تابع بنانے کے گویا ایک رخ پر اپنے آپ کو ڈال لیتا ہے، فلانے وقت میں مجھے وہ کام کرنا ہے۔ अब जो भी काम जहां कहीं भी कर रहा है उसके जहन में ये है कि मुझे पुराने वक्त में ये काम करना है, तो उसका ख्याल रख के उस वक्त में उस मामूल को कर लेना। लाजमी तौर पर दो हालात सामने आते हैं वो टाइम में, कभी हालात पूरे मुआफिक रहते हैं उसको कर लेना आसान है, क्योंकि तबीयत नहीं जाती, सुस्ती रहती, काहली रहती, तो हारिसा रहता, जी मायल नहीं रहता, 2 मिनट इतना जी 5 मिनट कर लेता हूँ मगर बाद में कर लेता हूँ, मगर इस वक्त में नफ्स तैयार नहीं होता। तो ऐसी हालत में 2 ही मिनट के लिए वही टाइम कर लेना, ये है काम मुझे आता, इसके बगैर नफ्स काबू में आसानी से नहीं आता। इसीलिए मामूलात की बड़ी अहमियत। बात साथी कहते हैं मामूलात हो नहीं रहे हैं, शिकायत करते तो लफ्ज भी सही नहीं इस्तेमाल करते, मामूलात नहीं कर रहा हूं नहीं बोलते, नहीं हो रहे हैं वो, मामूलात होने की चीज थोड़ी, मामूलात तो करने की चीज होती। नमाजें नहीं हो रही है सही है क्या? नमाजें नहीं अदा कर रहा हूं ये है सही, नहीं अदा कर रहा हूं उन्हें अपने कसूर का एतराफ है, नहीं हो रहा बोले तो ढकल के अपने आप को बचाने के चक्कर में मालूम हो। तो हजरत सैयदना उबैद ने कहा, आपने अर्ज किया निस्फ कर लो, यानी मुझे 3 घंटे का वक्त उन्होंने पारित किया था मिसाल के तौर पर, तो निस्फ का मतलब क्या हो? 1.5 घंटा दुरूद शरीफ पढ़ लिया करो। आपने फरमाया जो चाहो और अगर बढ़ा लो तो तुम्हारे लिए और भी बेहतर है। मैंने अर्ज किया 2 सुलुस यानी उन 3 घंटों में से 2 घंटे। आपने फरमाया जो चाहो और अगर ज्यादा कर लो तो और भी बेहतर है। मैंने अर्ज किया कि मैं तमाम वजीफा दूर ही को कर लूंगा और कोई मेरा वजीफा नहीं, और जितना टाइम मिले दूर शरीफ, यानी अपने औराद के पूरे वक्त में यही पढ़ा करूंगा। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ऐसी सूरत में तुम्हारे तमाम फिक्रों की किफायत की जाएगी और तुम्हारे गुनाह माफ किए जाएंगे। इतनी बड़ी बात। हजरत सैयदना अबू तलहा रजी अल्लाह अन्हु कहते हैं कि हुजूर पुरनूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जिब्राइल अमीन अलैहि सलाम मेरे पास आए और कहा कि आपके रब का इरशाद है कि आप पर जो शख्स सलाम भेजेगा मैं उस पर 10 सलाम भेजूंगा। इससे मालूम हुआ कि अगर दुरूद शरीफ के किसी सिरे में सलातो सलाम दोनों हो तो उसके एक बार पढ़ने से 20 इनायतें हक ताला की होती हैं। मसलन اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد وبارك وسلم। हजरत सैयदना उमर इब्न खत्ताब रजी अल्लाह अन्हु से मनकूल है कि उन्होंने फरमाया कि दुआ मुअल्लक रहती है, लटकी हुई रहती है दरमियान आसमान और जमीन के, उसमें से कुछ भी नहीं पहुंचता जब तक कि अपने नबी पर दुरूद न पड़ो। ये मामला क्योंकि प्यास से नहीं समझा जा सकता, इसीलिए ऐसा मालूम होता है कि ये हदीस मरफू के हुक्म में है, इसलिए वो दुरूद शरीफ की कसरत करें। ये 2 बातें आज की इस मजलिस में सामने आई। तीसरी बात अर्ज करते हुए आपको जो चीजें नहीं है वो ये है कि आमतौर पर 26 और 27 तारीख और रजब की इसके दरमियानी शब में आमतौर पर लोग वाकियात मेराज और नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम को जो हिजरत से कुछ पहले वाकया पेश आया था हिजरत का, उस उन्वान को सुनने सुनाने का खास माहौल हमारे पास है। उसके नतीजे में लोगों ने ये समझा कि ये वैसे ही जागने की रात है जैसे शब-ए-कदर, हालांकि इसका हुक्म ऐसा नहीं पाया जाता कि उसमें वैसा ही जगा जाए जैसे जागने की फजीलत शब-ए-कदर बरात से मुताल्लिक रिवायात में आती। बस ये है कि چونکہ ایک عظیم تاریخی واقعہ پیش آیا لوگوں کو آگاہ کرنے کے لیے، شاید شروع میں لوگوں نے ایک عنوان کے تحت میں ایک نظام شروع کیا، لیکن اس کو لوگوں نے کچھ ایسی شکل دے دی کہ یوں معلوم ہوتا ہے کہ واقعتاً ایسا کرنے کا حکم ہے. ظاہر ہے کہ اس میں اپنے کو دین و شریعت میں کسی قدر کی کوئی تبدیلی نہیں کرنی ہے. البتہ ان واقعات وغیرہ کو وقتاً فوقتاً سنتے رہنے سے پیارے حبیب صلی اللہ علیہ وسلم کی عظمت، آپ کی رفعت، آپ کی مقربیت، آپ کے درجات کی بلندی، اللہ جل شانہ کے نزدیک آپ کی محبوبیت اور آپ کے ساتھ جو حق تعالیٰ جل شانہ نے خصوصی عنایتوں کا معاملہ فرما رکھا ہے، اس کے اظہار کی وجہ سے خاص تعلق ہوتا ہے. انہیں واقعات میں جو معراج سے متعلق علماء اکرام نے کتابوں میں لکھے ہیں، ایک بات یہ لکھی ہے کہ نبی رحمت صلی اللہ علیہ وسلم کو جب آسمانوں کی سیر کرائی گئی تو آپ کو جو واقعات دکھائے گئے ان میں سے ایک یہ بھی دکھایا گیا کہ ایک ضمن حفیر آپ نے دیکھا کہ پورے آفاق کو گھیرا ہوا تھا لوگوں کا. پوچھا کہ یہ کون لوگ ہیں تو بتلایا گیا کہ یہ آپ صلی اللہ علیہ وسلم کی امت ہے سب سے زیادہ. دیگر اور امتوں کو بھی دکھایا گیا، ان کی تعداد کم بتائی گئی، لیکن یہ مجمع دیکھا تو آپ نے منتہا نظر تک لوگوں ہی کو دیکھا جس سے پورا آفاق گھیرا ہوا تھا. تو پوچھا کہ یہ کون ہے تو فرمایا کہ یہ آپ کی امت ہے، اور اسی کے ساتھ ساتھ یہ فرمایا گیا کہ ان کے علاوہ 70,000 اور ہیں جو بے حساب جنت میں جائیں گے آپ کی امت کے. پھر آپ علیہ الصلوۃ والسلام نے ارشاد فرمایا کہ یہ وہ لوگ ہیں جو داغ نہیں لگواتے، چار پھونک نہیں کرتے اور اپنے رب پر بھروسہ رکھتے. اس زمانے میں علاج کے طریقوں میں ایک طریقہ داغ لگانے کا. یہ داغ لگانے کا عمل آج کل ہمارے یہاں مسلمانوں میں تو نہیں پایا جاتا، لیکن غیروں میں تھوڑا سا پایا جاتا. دیکھیں گے ان لوگوں کے پیٹ پہ نشان رہتے ہیں، ان کے ہاتھوں پہ نشان رہتے. تو اس زمانے میں ایک طریقے علاج داغ لگانے کا، نبی کریم صلی اللہ علیہ وسلم نے اس سے منع فرمایا، اور وہ اس زمانے میں لوگ یوں سمجھتے تھے کہ یہ طریقے علاج حتمی طور پر سبب شفا ہے، یقینی طور پر. حالانکہ ظاہر ہے کہ شفا تو اللہ کے ہاتھ میں. دوسرے اس زمانے میں خصوصیت تھی جھاڑ پھونک میں، جو الفاظ استعمال میں آتے تھے اس میں اللہ کے علاوہ کسی اور سے غیر اللہ سے مدد مانگنے کے الفاظ بھی ہوا کرتے، اور ظاہر ہے کہ یہ اسلام میں جائز نہیں، تو اس سے بھی منع فرمایا گیا. یہ نہیں کرنے والے جو لوگ ہوتے ہیں وہ جائیں گے. تیسری چیز فرمائی اپنے رب پر بھروسہ کرتے، ہر معاملے میں بھروسہ اللہ کی ذات، ہمارے کسی تدبیر کسی عمل پر نہیں. کوئی چیز باندھ لی مطلب میری حفاظت ہوئی، کوئی چیز پہن لی اب میرا تحفظ ہو جائے. حفاظت جو ہوگی، تحفظ جو ہوگا وہ تو اللہ جل شانہ کے حفاظت فرمانے سے حفاظت، ان کی شفا دینے سے شفا ہوگی. باقی اس سے نظر ہٹ کر کسی غیر پر ٹک جائے تو ظاہر ہے کہ یہ توکل کے منافی. اسی لیے توکل کی تعریف کرتے ہوئے علماء کرام نے لکھا ہے کہ سبب کا چھوڑنے کا نام توکل نہیں ہے. ہاں، سبب پر نظر نہ کرتے ہوئے نظر مسبب الاسباب پر رکھنا، اس کا نام توکل. سبب میں نے اختیار کر لیا، شفا تو اللہ دے. سبب ہم نے اختیار کر لیا، اسی اللہ دے. سبب ہم نے اختیار کر لیا، اولاد اللہ دے. بس اس سبب سے کام نہیں بنتا. ایک منظر تو یہ دیکھ، ایک منظر اور بھی دیکھا پیارے حبیب اللہ تعالیٰ نے. ویسے تو بہت سی چیزیں دیکھیں، ان میں سے ایک یہ دیکھا کہ ایک بنی سواری عورت ہے، جب وہ زینت سے آ رہا تھا، ہاتھ پھیلا رہی اور بلا رہی کچھ کہنا چاہتی ہوں، حضور اکرم صلی اللہ علیہ وسلم متوجہ نہیں ہوئے اور پھر آپ نے بعد میں بتلایا وہ شیطان تھا جو بلا رہا. معلوم یہ ہوا کہ یہ زیب و زینت اور پرکشی جتنی چیزیں رہتے ہیں اس کی طرف آدمی کھینچ کے جاتا. خیال رکھنا ہر اچھی دکھنے والی چیز اچھی نہیں رہتی, ہر اچھی نظر آنے والی چیز اچھی نہیں رہتی. سانپ کیسا دکھتا, خوبصورت چکنا پھول بوٹے دھاریاں کاڑیاں جی بیل بوٹے سب نظر آتے ہیں, اس میں بہترین قسم کا نقش اس کے اوپر موجود رہتا ہے. صفائی چکنائی بھی ایسی کہ دور سے چمکتا ہے, نہ سمجھ بچے دیکھ کے لپکتے ہیں کہ اسے پکڑ لیں. دیکھنے کو کتنا اچھا دکھ رہا, پکڑنے کے لائق ہے. زینتوں پر نہیں جانا, جو چیز اچھی دکھی لپک رہے. ایسے ہی رسول کریم صلی اللہ علیہ وسلم نے ایک اور عورت کی صورت کے دیکھنے کا بھی تذکرہ کتابوں میں ملتا ہے. معراج کے واقعات کے درمیان میں بوڑھی عورت ہے دکھائی گیا, وہ بتلایا گیا کہ دراصل یہ صورت دنیا کی بتائی گئی ہے کہ اب وہ صرف اتنی ہے جتنی ایک بوڑھی عورت کی عمر رہ جائے. جو عورت بوڑھی ہو جائے تو چل چلاؤ کا وقت ہوتا ہے نا اس کا, اور تھوڑا وقت باقی رہ جاتا ہے. جیسے ایک عمر رسیدہ بوڑھی خاتون کا وقت بہت کم رہ جاتا ہے, اس صورت میں دنیا کو دکھایا جا کر وہ ایک مثالی حیثیت سے تمثیل کے طور پر دنیا کے وقت کو ظاہر کر دیا گیا کہ اب اس کا وقت بہت تھوڑا رہ گیا. یہ بہت تھوڑا وقت گزری ہوئے وقت کے مقابلے کا ہے. ظاہر دیکھنے میں اپنے کو کیا 1500 سال ہو گئے نا, آپ کو یہ دیکھے ہوئے 1400 سال کا وقفہ ہو گیا. تھوڑا وقت کا کیا مطلب ہے, بلکہ ممکن ہے کہ کسی کے ذہن میں بات آئیں گے. جو گزر گیا وقت وہ بہت زیادہ, جو باقی رہ گیا ہے وہ بہت تھوڑا ہے. اس تقابل میں جب آپ دیکھیں گے تو سمجھ میں آئے, ایک 10 سال کے بچے کے سامنے ایک 5 سال کا بچہ رکھا جائے تو وہ 5 سال والے کو آپ کہیں گے کہ یہ بہت چھوٹا ہے نا, لیکن وہ 10 سال والا جو اس کے مقابلے میں بہت بڑا ہے, 10 سال والا جو 5 سال والے کے مقابلے میں بہت بڑا تھا, 90 سال والے کے بازو لے کے کھڑا کر کے پوچھے دونوں میں کون بڑے, انہیں بہت چھوٹا. تقابل کی صورت میں ایک کی نسبت جب کسی دوسرے کے ساتھ میں ہو جاتی ہے تو جس سے تقابل ہوتا ہے اس کے حساب سے تعین ہوتا ہے, گزرے ہوئے وقت کے مقابلے میں اب دنیا کا وقت بہت تھوڑا ہے. ایسا ہی جیسے کہ ایک عمر رسیدہ خاتون کا وقت بہت کم رہ جاتا ہے, پھر اس میں ہمارا وقت تو بہت ہی کم ہے. نہیں, کل 60 سال 70 سال, پھر وہ 60 70 سال میں بھی آدھی عمر تو چلے بھی گئی ہے اس کی. یہ ابھی 25 سال کے 30 سال کے ہیں, ان کی جو اس سے بڑھ کے ہیں ان کا تو پوچھے مت, جو 50 سال کے ہو گئے یا 60 سال کے ہو گئے تو مطلب جی رہے ہیں, کوسر میں جی رہے ہیں, اثر تو نکل گیا. ابھی جو تھوڑا سا وقت رہ گیا بھائی, یہ وقت میں بس یہ کام کرو, اللہ کے حکموں کی اطاعت, اتباع سنت, نبی رحمت صلی اللہ علیہ وسلم کی کا ادب اور عظمت, اور درود شریف کی کثرت, اس کا خیال رکھیں. اور یہ جو باتیں بتلائی گئی ہیں کہ بھائی دنیا کی رنگیوں پہ آدمی نہ جائے, کوئی بھی پرکشش چیز کو دیکھ کر اس پر ریجھے نہیں, رال نہ ٹپکائے, غلط فہمی میں مبتلا نہ ہو, ہر اچھی دکھائی دینے والی چیز اچھی نہیں ہوتی, عام طور پر خراب چیز کو لوگوں تک پہنچانے کے واسطے وہ صورت اختیار کی جاتی ہے چیز اچھی ہے. مثال کے طور پر آج کل بہت اچھی صورت میں پیش کیا گیا موبائل, ارے ایسا ایسا گھر کو جانا, کو رنگ کرنا, کو بات کرنا, بڑی مشقت ہوتی, जेल में रख लो, जब चाहो मिलाओ, बात करो। बहुत जरूरत की चीज होती है, कभी इमरजेंसी हालात पेश आ जाते हैं, सेवा देनी पड़ती है, ऐसी जरूरत में बहुत जरूरत की बड़ी करामत चीज है, उनके जेबों में डाल देखने में बड़ी अच्छी शक्ल में सामने आया। लेकिन अब उसमें जो निजाम बनाए गए, उसमें जो आलात बनाए गए, उसका जो सिस्टम बनाया गया, अब उसमें फायदे वाले पहलू कम, नुकसान वाले पहलू ज्यादा रख दिए गए। जरूर पहुंचाने वालों ने यह शक्ल इख्तियार की और हम में से भी एक बड़ी तादाद ऐसी समझदार निकली कि उन लोगों की से उस मंसूबे को पूरा करने में पूरा हाथ बटा रही। जितने खराब काम हो सकते हैं वो करवाना, इस तरीके से इनका ताल्लुक दीन से काटना उनका मंसूबा। अब उस मंसूबे में हम अमलावरी करते हुए उनको अपने मंसूबे में कामयाब होने दे रहे हैं, बोले नतीजे में उसमें तस्वीरें हैं, जिसकी बोले उसकी, उसमें गाने, उसमें खराब किस्म के मैसेज हैं, उसमें गैर मुतालिका लड़कों लड़कियों के नंबर हैं, और उसमें बुराई के प्रोग्राम बनाए जाने के लिए गुफ्तगू का एक निजाम है, और इस तरीके से खराब कामों में ज्यादा और अच्छे काम में कम इस्तेमाल करना शुरू कर। हम ये नहीं कहते कि मुतलक उसका इस्तेमाल ना दुरुस्त है, जरूरत की चीज है, करामत चीज है, फायदे की चीज है, तो अच्छे काम में बेतकल्लुफ इस्तेमाल कीजिए। लेकिन जो खराब चीज है तो खराब समझते हुए बचना, अगर नहीं बच रहे हैं तो फिर समझना चाहिए कि हम लोगों ने दुश्मनों ने इस्लाम के मंसूबे पर अमलावरी के लिए गोया उनका हाथ बटाया। तो ये सारी जो खराबी पैदा हो रही है महज कुछ फुर कशिश फुर रौनक चीजों को देख लेने की वजह से लोग समझे बहुत अच्छा है। तो जो वाकयात बयान किए गए इस मौके पर, उसमें जो सबक है उसे जहन में रखना, दावत शैतानी को कबूल नहीं करना, और दुनिया से ज्यादा लगाव नहीं रखना, एतमाद और भरोसा और तवक्कुल अल्लाह जल्ल शानो की जात पर रखना, इलाज मुआलजे में कुफ्रिया शिरकिया तौर तरीके से किए जाने वाले इलाज से पूरी तरीके से परहेज करना, ऐसे ही इलाज मुआलजे में जो तरीका इख्तियार किया जाता है उसको असल मुअस्सिर नहीं समझना, बल्कि तमाम मामलात में नजर ताला जल्ल शानहु की जात पर होनी चाहिए। ये चंद बातें हैं जो आज आपको उस गुजार की गई हैं, इसे जहन में रखिए। अल्लाह जल्ल शानहु से ही मामल की सबसे तौफीक अता फरमाए। اللهم إنا نسألك علما نافعا ورزقا واسعا وشفاء مطهرا. ربنا آت نفوسنا تقواها وزكها أنت خير من زكاها أنت وليها وصلي وسلم وبارك على سيد المرسلين. الحمد لله.